الحمد لله رب العالمين والصلاة والسلام على سيدنا ونبينا وحبيب قلوبنا أبي القاسم محمد
اللهم صل على محمد وعلى محمد
وعلى الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال إمام حسین علیہ السلام انما خرجت لطلب اصلاح فی جدی فی امت جدی و اريد ان امر بالمعروف و انہا عن المنکر و اسیر و اسیرا بسیرت جدی و ابی علی ابن ابی طالب علیہ السلام درود بھیجے بر محمد علیہ السلام
محمد.
آج میری خواہش ہے کہ جناب امام حسین علیہ السلام کی شہادت کے بعد امام سجاد زین العابدین علیہ السلام نے وہ کیا اقدامات اٹھائے کہ آج 1400 سال بعد بھی امام کی وہ تحریک، امام کی وہ نہضت، وہ امام کے وہ اٹھائے ہوئے اقدام زندہ ہیں. امام کا نام زندہ ہے، امام کی تحریک زندہ ہے، امام کے وہ کام زندہ ہیں کہ جس کے لیے امام نے اتنا بڑا قدم اٹھایا تھا. یقیناً اس میں خود امام کا اپنا، امام حسین علیہ السلام کا جو اپنا شہادت اور اپنے گھر والوں کو اسیر بنوانا ہے، ان کو لٹوانا ہے، یہ اپنی جگہ پہ ہے، لیکن اس کے بعد اس تحریک کو سنبھال لینا اور اس مقصد اور ہدف کو آگے بڑھانا کہ جس کی خاطر امام حسین نے اتنا بڑا قدم بڑھایا، قدم آگے بڑھایا تھا اور قدم اٹھایا تھا، اس تحریک کو محفوظ کرنے کے لیے امام سجاد علیہ السلام نے کیا اقدامات کیے. اور انشاءاللہ تعالی ان اقدامات کو آج کے دور میں، ان اقدامات کو سامنے رکھتے ہوئے آج کے دور میں ہماری کیا ذمہ داری بنتی ہے، یہ بیان ہونا بھی ضروری ہے. اس لیے کہ مقصد عزاداری مکمل اس وقت ہوتا ہے کہ جب ہمیں پتہ چلے کہ ہماری وظیفہ کیا ہے، ہماری ذمہ داری کیا بنتی ہے، ورنہ یہ پیغام ادھورا رہ جائے گا. جس مقصد کے لیے امام حسین نے اتنی بڑی تحریک کا آغاز کیا، اس مقصد تک ہم تک نہ پہنچے اور ہمیں اپنی ذمہ داریوں کا تعین نہ کر سکیں تو یہ پیغام ادھورا رہ جائے گا. اور یہ بات بھی یاد رکھیں کہ ہم لوگ یہاں پہ کچھ حاصل کرنے آئے ہیں، اپنی ذمہ داریوں کا تعین کرنے آئے ہیں، یاد رکھیے گا. صرف امام کے غم میں رونے نہیں آئے کہ امام کے بیان مصائب بیان ہوں اور ہم گریہ کریں، بلکہ ہماری کیا ذمہ داری بنتی ہے اس ذمہ داری کو بھی سمجھنے آئے ہیں، تبھی امام کے قیام کا مقصد پورا ہوتا دکھائی دیتا ہے. انشاءاللہ تعالیٰ اگر آپ میرے ساتھ ہیں اور اس موضوع پہ آپ سننا چاہتے ہیں تو ایک دفعہ درود بھیجے بر محمد والوں. امام عالی مقام سید الشہداء امام حسین علیہ السلام کی شہادت کے بعد اگر امام سجاد علیہ السلام کی زندگی کا مطالعہ کیا جائے تو دو بڑے دور میں ان کو تقسیم کیا جا سکتا ہے. دو دور ہیں، ایک مختصر دور ہے جو اسارت کا دور ہے، اسیری کا دور ہے، زندانی کا دور ہے، اور ایک وہ دور ہے کہ اس کے بعد جب یہ حالات اور یہ پابندیاں اور یہ اسارت سے امام سجاد علیہ السلام کو نجات مل جاتی ہے. یہ نسبتاً ذرا طولانی دور ہے. جو پہلا دور ہے اسارت والا دور، اس میں امام کا کردار ایک ایسے شخص کا ہے کہ جو جذبات اور احساسات سے بھرا ہوا ہے، جو شجاعت کا ایسا پیکر ہے کہ سامنے وہ دشمن کے جس نے ان کے کسی بھی عزیز کو نہیں چھوڑا، اس کے مقابلے میں ڈٹ کے جواب دینے کے انداز میں کھڑے ہو جاتے ہیں اور بیان کرتے ہیں. ہم دیکھتے ہیں کہ چاہے ابن زیاد کا دربار ہو، چاہے یزید کا دربار. امام سجاد علیہ السلام بڑی شجاعت کے ساتھ اس کے سوالات کے جواب دیتے ہیں. ان کا خیال یہ تھا, ابن زیاد کا بھی اور یزید کا بھی, کہ یہ شکست خوردہ لوگ ہیں نعوذ باللہ, اور یہ مصائب انہوں نے دیکھے ہیں, تو اب ان میں ہمت اور توان نہیں ہوگی کہ دوبارہ ہمارے مقابلے میں کھڑے ہو سکے, اور اس شدت کے ساتھ جو ہے وہ جواب دیں. یہی وجہ ہے کہ پہلے ابن زیاد کے اس میں بھی جب امام نے شجاعت کے ساتھ اس کے برملہ کیا ان کے شیطانی اہداف کو, اور اس کے بعد جوابات دیے ابن زیاد کو, تو ابن زیاد غصے میں آ کے کہتا ہے کہ ان کو قتل کر دیا جائے. تو وہاں کہتا ہے ہمیں کس سے ڈرا رہے ہو, یہ شہادت تو ہمارا ورثہ ہے, یہ شہادت کوئی ڈرنے والی چیز نہیں ہے. بہرحال پھر جب اس کا ارادہ مصمم دیکھتی ہیں بی بی زینب سلام علیہا ہے, تو وہ پھر سامنے آ کے کھڑی ہو جاتی ہیں اور کہتی ہیں کہ میں اگر امام کو کچھ ہوا تو پہلے مجھے تو میں مارنا ہوگا. یہاں سے امام کی جان کی خلاصی ہوتی ہے. پھر اسی طرح یزید کے دربار میں, پھر یزید جو ہے وہ ان کو مسجد لے جاتا ہے, اور مسجد میں مسجد شام کی مسجد میں, اور وہاں پہ شام میں ان کو خطبے کے لیے امام کو اجازت دے دیتا ہے. اس کی شو میں قسمت, تو وہاں پہ امام جو ہے وہ بھرپور انداز میں اس کا چہرہ برملا کرتے دکھائی دیتے ہیں, ڈرتے نہیں ہیں, خوف نہیں کھاتے. تو یہ ایک چہرہ ہے امام حسین علیہ السلام, امام سجاد علیہ السلام کا, کہ جس میں وہ شجاعت کے ساتھ خوف بلا خوف و خطر, جان کے خطر کیے بغیر بہترین انداز میں, شجاعانہ انداز میں, جذبات اور احساسات سے بھرپور امام حسین کے مقصد کو اور ہدف کو بیان کرتے دکھائی دیتے ہیں, اور یزید کا چہرہ اور یزیدیوں جیسوں کا چہرہ برملا کرتے دکھائی دیتے ہیں, اور ڈرتے نہیں, کوئی خوف نہیں کھاتے. لیکن اس کے بعد جب امام سجاد علیہ السلام مدینہ پہنچ جاتے ہیں, تو اب ایک نئے دور کا آغاز ہوتا ہے. یہ جو دور ہے اس میں امام بہت ہی نرم مزاج, بہت ہی حوصلے والے, بہت ہی برداشت کرنے والے, یعنی وہ دور اور یہ والا دور لگتا نہیں ہے کہ وہی امام سجاد علیہ السلام ظاہری طور پر, اگر اس کو گہرائی سے ان کے اس کو سمجھانا جائے. بس اگر پہلا دور یہ جو اسارت والا دور ہے, اس دور کا تقاضا یہ تھا کہ امام اگر دب جاتے, خاموش ہو جاتے, اور لوگوں کے سامنے جو یہ کام جو یزید نے اور ابن زیاد نے جو ظلم و ستم کیا تھا اس کو بیان نہ کرتے, تو یہ تحریک ہمیشہ ہمیشہ کے لیے خاموش ہو جاتی, پتہ نہ چلتا لوگوں کو, شام کے لوگوں کو, کوفہ کے لوگوں کو. کوفہ کے لوگوں کو پھر بھی تھوڑا بہت حقائق سے آشنائی تھی, تھوڑی بہت, لیکن پھر بھی بہت سارے حقائق ان کو معلوم نہیں تھے. لیکن شام میں تو بالکل ہی برعکس صورتحال تھی. شام کی تو صورتحال یہ تھی, آپ کو معلوم ہونا چاہیے کہ جب امام علی ابن ابی طالب علیہ السلام کی شہادت کی خبر جب شام میں آتی ہے, تو شام کے لوگ کہتے ہیں علی اور مسجد, علی مسجد میں کیا کرنے گیا تھا, یعنی اتنا شدید پروپیگنڈا تھا. اور یہ پروپیگنڈا کس نے توڑا ہے؟ امام سجاد علیہ السلام, بی بی زینب سلام اللہ علیہ, اور بی بی کی جو ہے وہ جناب امام حسین کی بیٹی جو ہے وہ, روایتوں میں ان کا نام سکینہ بھی بیان ہوا ہے, کہ جنہوں نے خطبات جوشیلے, حضرت ام کلثوم ان کے بارے میں بھی ہے کہ جوشیلے اور جذبات تھی, اور حقائق پر مبنی جو ان کے خطابات تھے, جس نے اس نہضت کو زندہ رکھا. لیکن اب دور یہاں سے در سے حکومتیں تبدیل ہو رہی ہیں. پہلے یزید کے بعد اس کا بیٹا معاویہ چندواں رہا, اس نے خلافت سے انکار کر دیا, پھر مروان آ گیا, پھر عبد الملک ابن مروان, زیادہ دور عبد الملک ابن مروان کا ہے. اور یہ وہ کہتے ہیں کہ عبد الملک ابن مروان بنی امیہ کا سب سے شاطر ترین خلیفہ تھا, میں بلکہ کہوں بادشاہ تھا, خلیفہ کہنا جو ہے وہ صحیح نہیں ہے. بنی امیہ کا سب سے شاطر ترین خلیفہ ہے یا بادشاہ ہے, اور اس دور میں امام سجاد علیہ السلام اب بالکل اپنی اسٹریٹجی, اپنا طرز عمل بدل دیتے ہیں. اب کیا ہے؟ اب نرمی ہے, اب جو ہے جذبات اور احساسات ہیں, لیکن नरमी के साए में, जज्बात और एहसासात हैं लेकिन मसाइब को बयान करते हुए, जज्बात और एहसासात बयान हो रहे हैं लेकिन दुश्मन को नहीं ललकारा जा रहा, दुश्मन को ललकारा नहीं जा रहा, उधर ललकारा जा रहा था इधर नहीं ललकारा जा रहा। क्यों? क्यों अब वक्त है कि वो जो नहजत और वो जो तहरीक और वो जो इमाम हुसैन अलैहिस्सलाम ने जिस काम का आगाज़ किया था उसकी ठोस बुनियादें जो हैं वो फराहम की जाए, ठोस बुनियादें। और वो ठोस बुनियादें क्या हैं वो मैं अब इंशाल्लाह आपकी खिदमत में बयान करने जा रहा हूँ। दुरूद भेजो पर मोहम्मद वाले मोहम्मद। बस पहला दौर गुजार लिया हमने, पहला दौर जो है वो दुश्मन को ललकारते हुए, ये एक चेहरा इमाम सज्जाद अलैहिस्सलाम का, और वो उस वक्त ज़रूरी था। अगर वो खामोश रह जाते तो बहुत सारे हकायक लोगों तक ना पहुंचाते, बिलखसूस शाम जो था वो बिल्कुल बेगाना रहता, लेकिन शाम में जो है वो यजीद का चेहरा खुद के लोगों के सामने आ गया। उसके बाद मदीना आते हैं इमाम सज्जाद अलैहिस्सलाम, तीन बुनियादी तरीन काम करते हैं, ये थोड़े थोड़े मैं बयान करूँगा और इंशाल्लाह ताला उन्हीं को अगर फुर्सत हुई तो उनको आज के ज़माने से भी थोड़े से कोशिश करूँगा तदबीक दी जा सके। पहला काम आज़ादारी का क़याम, ये जो आज हम तक आज़ादारी पहुँची है असल इसके बानी कौन है? बीबी ज़ैनब और जनाब इमाम सज्जाद अलैहिस्सलाम। लेकिन क्यों आज़ादारी क्यों, ये अहम सवाल है हमें। इमाम सज्जाद अलैहिस्सलाम ने सिर्फ गिरिया और उस दौर के हालात और वाक़ियात थे, सिर्फ गिरिया और मसाइब की खातिर कि भाई ये मुसीबत है याद रखा जाए, लोग इस वाक़े को ना भूले, ये वजह थी या इसके पीछे कोई गहरा हदफ और मकसद था इस अदादारी के? अगर थोड़ा सा भी गौर करें तो इसके पीछे एक मकसद और हदफ था, वो क्या था? कि इमाम हुसैन के क़याम को ज़िंदा रखा जाए, उनके अहदाफ़ को लोगों को बयान किया जाए, उनके सामने बयान होने चाहिए। वो मैं अहदाफ़ चंद एक बयान करूँगा, वो अक्सर मजालिस में बयान होते हैं इसलिए जल्दी से मैं गुजर जाऊँगा, लेकिन बयान करना भी ज़रूरी है कि खुद इमाम हुसैन अलैहिस्सलाम फरमाते हैं कि मैंने ये जो इन्नमा खरजतु, मैंने जो सरनामा कलाम में उनका जो कलाम है वो पढ़ा था कि इन्नमा खरजतु लितलब इस्लाह फ़ी उम्मत जद्दी, मैं अपने जद की उम्मत की इस्लाह के लिए निकला हूँ। उरीदा अनाम और बिल मारूफ व नहा अनिल मुनकर, मैंने इरादा किया कि अमर बिल मारूफ करूँ और नहीं अनिल मुनकर करूँ। वसीरा सीरत जद्दी या सीरत जद्दी व अभी अली इब्ने अबी तालिब, मैं अपने जद की और अपने मेरे इरादा है कि मैं अपने सीरत पर चलूं। किसकी सीरत? अपने जद की सीरत पर, साथ में कहा कि अली अपने वालिद अली इब्न अबी तालिब की सीरत पर चलूं। बहुत खूब, बस ये हदफ था क्याम इमाम हुसैन का। इमाम हुसैन अपने जद की उम्मत की इस्लाह चाहते थे क्योंकि बिगाड़ इतना पैदा हो चुका था, उस बिगाड़ को तब्दील उस बिगाड़ को में इस्लाह लाना चाहते थे, और इस्लाह किसके ज़रिए से? अमर बिल मारूफ और नहीं अनिल मुनकर के ज़रिए से, और सीरे जनाब रसूल खुदा और सीरे जनाब अमीर के अहिया के ज़रिए से ये काम था। बहुत खूब, अब हमसे पूछा जाए, ये मकसद है क़याम इमाम हुसैन हमारे सामने, ख़ुद इमाम ने अपने अल्फाज में बयान कर दिया, अब हमसे पूछा जाए कि मकसद आज़ादारी क्या होना चाहिए? तो आज के हमारे नायब इमाम आयतुल्लाह खामनाई इनकी खिदमत में हाज़िरी देते हैं, वो फरमाते हैं, इसके ऊपर रोशनी डालते हैं, बयान करना बहुत ज़रूरी है। तीन बुनियादी मकसद वो बयान करते हैं आज़ादारी के। अब ये असल क़याम इमाम हुसैन का मकसद हमारे जहन में है, इमाम हुसैन किस लिए क़याम कर रहे हैं, और रहबर मौज़म उस क़याम को सामने रखते हुए फरमाते हैं कि मकसद आज़ादारी ये तीन चीज़ें ज़रूर होनी चाहिए। अलबत्त और भी इसमें मैं समझता हूँ कि इजाफ़ा की गुंजाइश है, लेकिन ये कम से कम तीन चीज़ें ज़रूर होनी चाहिए। पहली चीज़, पहली ये कि ये आज़ादारी इसके ज़रिए से अहले बैत की मोहब्बत में इजाफा होना चाहिए, इंसान ज़्यादा से ज़्यादा अहले बैत से मोहब्बत मजलिस से पहले अहले बैत से मोहब्बत थी, लेकिन मजलिस के बाद अब उस मोहब्बत में इजाफा हो जाना चाहिए। क्यों? क्योंकि ये मोहब्बत ऐसी है कि जिसने इंसान को गुमराही से बचाना है। जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम, सवाल करते हैं कि जब इंसान गुमराह हो रहा हो, जब इंसान गुमराह हो रहा हो, ईमान के रास्ते से हट रहा हो, तो वो कौन सी चीज़ है कि जो इंसान की सबसे ज़्यादा मददगार है उसको इस गुमराही से बचाने के लिए? सहाबा असहाब मौजूद है, सहाबा कराम को कहता है नमाज, नमाज इंसान को गुमराही से बचाती है, रोज़ा, हज, जिहाद, मुख्तलिफ सहाबा बैठे थे सब ने कोई एक जुमला, उनका ये सब चीज़ें हैं, लेकिन मैंने क्या कहा था, जो सबसे ज़्यादा अहम तरीन, जो ईमान को महफूज रखती है और गुमराही से इंसान को बचाती है। पूछा या रसूलल्लाह आप ही बताइए सबसे अहम कौन सी है? जनाब रसूल खुदा फरमाते हैं अलहुब्बु फिल्लाह वल बुग्ज़ु फिल्लाह, कि खुदा की खातिर मोहब्बत करना और खुदा की खातिर दुश्मनी करना, बुग्ज़ करना। फिर जनाब रसूल खुदा की दुआ है, जनाब रसूल खुदा ही की दुआ है कि परवरदिगार, परवरदिगार मुझे मेरे दिल में अपनी मोहब्बत डाल दे, मेरे अपने अगरिस फीकल भी हबक, ये परवरदिगार मेरे दिल में अपनी मोहब्बत डाल दे और उन लोगों की मोहब्बत डाल दे कि जो तुझसे मोहब्बत करते हैं, और उन लोगों की मोहब्बत डाल दे जो तुझसे मोहब्बत करते हैं। अब मुझे बताएं कि अगर जनाब रसूल खुदा इमाम जनाब अमीर अलैहिस्सलाम और इमाम हसन अलैहिस्सलाम के बाद खुद जनाब इमाम हुसैन अलैहिस्सलाम की ज़ात का मुताला किया जाए, तो खुद रिवायत जो है हम जो पढ़ते हैं, ज्यारत पढ़ते हैं, तो एक लकब जो दिया गया है इमाम हुसैन अलैहिस्सलाम को और उसके साथ हम ज्यारत पढ़ते हैं अस्सलाम अलैका या हबीब अल्लाह, अस्सलाम अलैका या हबीब अल्लाह, सलाम हो आप पर ए खुदा के हबीब, खुदा से मोहब्बत करने वाले, खुदा से दोस्ती रखने वाले। बस ये आइमा अथार अलैहिस्सलाम की हस्तियाँ, इनसे मोहब्बत असल में क्या काम करती हैं? अब ये जो मोहब्बत अब क्या काम करेंगी आपके लिए? ये जब इंसान किसी बहरान का, किसी मुश्किल का, किसी गुमराही का शिकार होगा, उसका ईमान मुतज़लज़ल होगा, तो ये अहले बैत की मोहब्बत उसका हाथ पकड़ के उसको सीधे रास्ते पे डाल देगी, उसको गुमराही से बचा लेगी, ये वो मोहब्बत है। बस अज़रदारी का एक बड़ा हदफ और मकसद क्या होना चाहिए? अहले बैत से सच्ची मोहब्बत, सच्ची मोहब्बत, याद रखिएगा कि वो मोहब्बत के जो इंसान को सिरात मुस्तकीम पर चलने में मददगार साबित हो, वो वाली मोहब्बत चाहिए। खुदा ना खास्ता वो वाली मोहब्बत नहीं चाहिए जो हमारे माशरे में, कि हम क्या ये तसव्वुर इंसान के जहन में डाल दे कि बस अब मैंने मोहब्बत कर ली है, अब मैं चाहे कितना ही गुनाह कर लूँ इमाम हुसैन मेरा हाथ थाम लेंगे, ये मोहब्बत नहीं है। मोहब्बत ये है कि इमाम हुसैन अगर मुझसे कोई कोताही होने लगेगी तो मैं इमाम हुसैन को याद करूँगा, उनकी मोहब्बत को देखूँगा, उनकी सीरत को देखूँगा, उसके मुताबिक अपने आप को तब्दील करने की कोशिश करूँगा, फिर जो कमी कोताही रह जाएगी, ये कमी कोताही जो है वो फिर ये मोहब्बत इस मेरी कमी कोताही को पूरी करेगी। बस खुद रहबर मौज़ा में इंकलाब आयतुल्लाह खान ने क्या फरमाते हैं, पहला हदफ, पहला आज़ादारी का मकसद क्या होना चाहिए? मोहब्बत अहले बैत को ज़्यादा से ज़्यादा आम किया जाए। अल्हम्दुलिल्लाह तकरीबन हमारी मजालिस में ये काम नस्बतन हो रहा है, नस्बतन हो रहा है, लेकिन अब वो मोहब्बत अहले बैत, सच्ची मोहब्बत अहले बैत अब क्या किस में तब्दील होती जा रही है? गुलूम में तब्दील हो जा रही है, गलत उसमें चली जा रही है। होना ये था कि खुदा की मोहब्बत, रसूल की मोहब्बत और अहले बैत की मोहब्बत, इस तरीके से मोहब्बत का सिलसिला बयान होना चाहिए था, लेकिन अब मुतासिफाने क्या हो रहा है, इस अहले बैत की मोहब्बत को पहले रसूल की नऊज़ु बिल्लाह और फिर आगे खुदा की मोहब्बत से भी बढ़ाने की कोशिश कर रही है, जो कि नहायत गलत है। इंशाअल्लाह ताला मेरे और आपकी ज़िम्मेदारी बनती है कि जहाँ पे इस चीज़ को देखें جس انداز میں بھی، البتہ اچھے اور مثبت انداز میں ضرور اپنا کردار ادا کرے، متوجہ کرے لوگوں کو کہ محبت وہ خدا کی محبت، اہل بیت کی محبت جو رسول کی طرف لے جائے، اور رسول کی محبت جو انسان کو خدا کی طرف لے کے جائے، وہ محبت حقیقی محبت ہے، پہلا مرحلہ. دوسرا فرماتے ہیں کہ جو مقصد عزاداری ہے، ہدف عزاداری ہے، وہ مقصد قیام امام حسین بیان ہونا چاہیے کہ امام حسین نے کس مقصد اور ہدف کے لیے قیام کیا تھا. یہاں پہ مختصرا وہ فرماتے ہیں کہ دو، کچھ لوگ کہتے ہیں کہ امام حسین شہادت کے لیے نکلے تھے، کچھ لوگ فرماتے ہیں کہ امام حسین حکومت کے لیے نکلے تھے. کہتے ہیں نہیں، نہ امام حسین حکومت کے لیے نکلے تھے نہ شہادت کے لیے، یہ نتیجہ تھا دراصل جو ان کو ملنا تھا، اصل وہ کام تھا جو کرنا چاہتے تھے. اور وہ کیا کرنا چاہتے تھے؟ وہ اس وقت جو بگاڑ قوم اور ملت میں پیدا ہو چکا تھا، اس بگاڑ کی اصلاح چاہتے تھے، اس میں تبدیلی لینا لانا چاہتے تھے. امر بالمعروف و نہی عن المنکر کے جو معاشرے میں ناپید ہو چکا تھا، لوگ ظلم ہوتا ہوا دیکھتے تھے لیکن اس کے خلاف آواز بلند کرنے کی ان میں جرت نہیں تھی. یہ جرت نہیں تھی، یا میں یوں اس کو، اس بات کو یوں بیان کیا کرتا ہوں کہ ہماری معاشرے میں دو قسم کی ذمہ داریاں ہیں کہ جو ہمیں ادا کرنی ہوتی ہیں. یہ دونوں ذمہ داریاں ادا ہوں تو ہماری جو ہے عبادت مکمل ہوتی ہے، ہمارا جو جس لیے ہمیں بھیجا گیا اس دنیا میں وہ کام مکمل ہوتے ہیں. وہ دو کام کون سے ہیں؟ ایک وہ ہے جو فردی ذمہ داری ہے، میری ذات سے متعلق ہے، ایک وہ ذمہ داری ہے کہ جو اجتماع سے، معاشرے سے متعلق ہے. ایک فردی ذمہ داری جو میری ذات سے جس کا تعلق ہے، نماز پڑھ لوں، روزہ رکھ لوں، قرآن پڑھ لوں. ایک اجتماعی زندگی جس کا تعلق معاشرے سے ہے، معاملات ہیں اس میں، تجارت ہے اس میں، بہت سارے امور ہیں کہ جو چھپے ہوئے معاشرے کے حوالے سے. معاشرے میں بگاڑ ہے تو اس کی اصلاح کروں، کوئی برا کام کر رہا ہے اس کو روکوں، لوگوں کو اچھائی کی طرف دعوت دوں. یہ کیا ہے؟ اجتماعی فعالیت، اجتماعی کام. اب ذرا غور کرتے ہیں، جب جناب رسول خدا جناب امام حسین علیہ السلام قوم کی اصلاح کے لیے، جد کی امت کے لیے اصلاح کے لیے نکل رہے ہیں، تو وہ کس پہلو کی طرف توجہ دلانا چاہ رہے ہیں؟ اس پہ غور کرنا ہے آپ نے. کیا اس وقت لوگ نماز نہیں پڑھتے تھے؟ نمازی تھے یا نہیں تھے؟ ایسے نمازی تھے کہ امام جو حضرت حر جو ہے امام کا کاف وہ روکنے کے بعد، پتہ بھی ہے کہ ان سے جنگ کرنی ہے کل کو، اور اس کے بعد ان کے پیچھے نماز بھی پڑھ رہے ہیں. نمازی تھے، روزے دار تھے، حاجی تھے یا نہیں تھے اس زمانے میں؟ حاجی تھے. امام 8 ذوالحجہ کو نکلتے ہیں، اس وقت پورا مسلمان جو ہے وہ حج کی تیاریوں میں، اور امام حسین احرام کھول کے 8 ذوالحجہ کو نکل آتے. حج بھی ہے، حج بھی کر رہے ہیں لوگ. پھر کیا چیز تھی؟ پھر کیا بگاڑ تھا؟ پھر کیا چیز تھی جس کی اصلاح کے لیے امام حسین علیہ السلام میدان میں عمل میں آئے تھے؟ خود فرماتے ہیں کہ لوگ اپنی فردی ذمہ داریاں جو ہیں، اپنی ذاتی ذمہ داریاں تو بڑے اچھے انداز میں نبھا رہے تھے، جو ان کی معاشرتی اور اجتماعی ذمہ داری تھی اس کو ادا کرنے میں کوتاہی کر رہے تھے، امام کا ساتھ دینے کو تیار نہیں تھے. ایک فرزدق کا میں چھوٹا سا واقعہ بیان کرتا ہوں، اور اکثر یہ سوال کرتا ہوں، مجھے بھی خبر دی گئی کہ بہت سارے لوگ باہر بھی بیٹھے ہیں، اگر آپ لوگ درود پڑھتے ہوئے آگے ہوتے جائیں تو اندر جگہ مزید افراد کی گنجائش بن جائے گی. دوسروں کے لیے جگہ خالی کرنا جو ہے یہ اجتماعی ذمہ داری ہے آپ کی، اس میں سے ایک ذمہ داری میں سے. ایک دفعہ پھر درود بھیجیں گے پر محمد والے. یہ اس طرف الٹے ہاتھ پہ، یہاں پہ ہے گنجائش. ایک دفعہ پھر درود بھیجیں گے پر محمد والے. کیا بات ہو رہی تھی کہ فرزدق بڑا مشہور شاعر ہے، 8 ذوالحجہ ہے. اب اس بات کو سمجھیں، یہ پیغام ہے میرے لیے اور آپ کے لیے. فرزدق بڑا مشہور شاعر ہے، فرزدق جو ہے وہ کوفہ سے آ رہا ہے، 8 ذوالحجہ کی تاریخ ہے، اور وہ है चाहता है कि वो मक्का जाए और जाके हज अदा करें, और रास्ते में उसको इमाम हुसैन जो है वो मक्का से बाहर निकल रहे हैं कूफा की तरफ, रास्ता वही है, तो रास्ते में फरजदर मिलता है। इमाम पूछते हैं कहाँ से आ रहे हो, बताता है कूफा से आ रहा हूँ। क्या चाहते हो, क्या देख कूफा को कैसा पाया? फरजदर कहता है कि कूफा वालों के दिल आपके साथ हैं और तलवारें आपके खिलाफ हैं, मुखालिफ हैं। तो फिर इमाम को कहते, इमाम से पूछते हैं आप कहाँ जा रहे हैं? इमाम कहते हैं कि मैं कूफा की तरफ जा रहा हूँ। कहता है इमाम ना जाइए, मैंने आपको बताया ना वहाँ पे हालात सही नहीं है, मुश्किल का शिकार हो जाएंगे। इमाम ने अपने मुसम्मा में इरादा था, उनका मैंने तो जाना है, मेरी तो जिम्मेदारी है। अब वो जानता भी है इमाम है, वो जानता भी है वो है, वो उनकी मार्फत रखता है, सवाल करता है, इमाम अच्छा आप तो जा रहे हैं लेकिन मेरे चंद एक सवालात हैं, मुझे उनके जवाब दीजिए, कुछ इल्मी सवालात हैं, वो उनसे सवाल करता है और उसके बाद इमाम से खुदाफ़ी करके चला जाता है हज करने। वो मार्फत भी है, पहचान भी है, शनाख्त भी है, करना क्या चाहिए था उसको, अपना रुख हज की तरफ मोड़ लेना चाहिए था या हज से रुख मोड़ लेना चाहिए था और इमाम के साथ चल पड़ना चाहिए था, इमाम के साथ चले जाना चाहिए। क्यों? मुश्किल क्या थी, फर्दी जिम्मेदारी को बहुत अहमियत दे रहा है, मुझे हज करना है, उससे मुतालिक सवालात है, वो भी इमाम से पूछ रहा है, पता है कि इमाम जवाब देंगे, वक्त का इमाम है उनसे सवाल कर रहा है, लेकिन ये जहन में नहीं आ रहा, ये जहन में आ रहा है लेकिन हिम्मत नहीं है, या हिम्मत नहीं है, सुस्ती है, कोताही है, गफलत है, वल्लाह आलम क्या है कि वो इमाम का साथ देने को तैयार नहीं और जा रहा है कहाँ पे हज करने। हमारी भी हालत यही है, इमाम को याद करेंगे, इमाम से अपने मुश्किलात का जिक्र करेंगे, इमाम से दुआ करेंगे, इमाम मेरी मुश्किलात को आसान फरमाएं, हल फरमाएं, आप उनको वास्ता देंगे, खुदा से दुआ मांगेंगे, लेकिन जो हमारी जिम्मेदारी इमाम से मुतालिक बनती है उसकी तरफ हमारी कोई तवज्जो नहीं होगी, नहीं होती। और ये आज़ादारी है इसीलिए कि हमें और आपको जो हम गफलत का शिकार हैं मुतवज्जे किया जाए। बस हमारे पास कितनी जिम्मेदारी है, दो जिम्मेदारी, एक फर्दी जिम्मेदारी और एक इज्तिमाई जिम्मेदारी। मुश्किल क्या थी, क्या बिगाड़ था, किसकी इस्लाह चाहते थे इमाम हुसैन अलैहिस्सलाम? इज्तिमाई जिम्मेदारियों की तरफ लोगों को मुतवज्जे करना चाहते थे। देखो यजीद जैसा शख्स मिंबर पे बैठा है, मिंबर रसूल पे बैठ रहा है, मिंबर जिसे खलीफतुल मुस्लिमीन का लकब कह रहा है, इसके खिलाफ डट जाओ, जालिम के खिलाफ मुकाबले में आ जाओ, इज्तिमाई अपनी जिम्मेदारियों को अदा करो, जालिम के खिलाफ आवाज बुलंद करो, उसके मुकाबले में डट के खड़े हो जाओ। और ये अभी करोगे तो आइंदा आने वाली नस्लें भी महफूज रह जाएंगी, लेकिन अगर अभी नहीं करोगे तो फिर यही होगा, एक एक करके तुम्हारे हाथ से खुदा की हुज्जतें ज़ाया होती चली जाएंगी। जैसे सिर्फ और सिर्फ 72 या एक कौल के मुताबिक 150 से ज़्यादा अफराद नहीं थे जो इमाम हुसैन के इसमें थे। अब ये हालत है कौम की कि नमाजें भी पढ़ रही हैं, इबादात भी अंजाम दे रहे हैं, हज भी हो रहे हैं, रोज़े भी हैं, कारी कुरान भी हैं, यानी फर्दी जिम्मेदारी में कोई कमी नहीं है। मुश्किल काम हो रही है कि इमाम का साथ देने को तैयार नहीं है। क्यों? अगर इमाम का साथ देंगे तो क्या होगा, इमाम का साथ देंगे तो जान से हाथ धोना पड़ेगा, जानो माल जो है उससे हाथ धोना पड़ेगा, आबरू जो है वो ख़त्म हो जाएगी, इज्जत जो माशरे में है वो ख़त्म हो जाएगी। यही चीज़ें थी ना, इंसान को यही खौफ होता है ना, जान का खौफ होता है या इज्जत और आबरू या माल, तीन चीज़ें मामूला नहीं, तीन खौफ होते हैं बड़े, इज्जत और माल, जान या आबरू, जो है वो इज्जत आबरू माल और जान, तीन चीज़ें। इमाम ने कहा कि जब दीन ख़तरे में हो, जब इस्लाम ख़तरे में हो, जब इमाम जब देख रहे हों कि अब कोई हल नहीं है तो ये तीनों चीज़ों की कोई हैसियत नहीं रहती, और इन्होंने तीनों चीज़ें कुर्बान करके दिखाई ताकि किसी गलत फहमी का शिकार ना रहे कि इमाम आप तो कहते हैं ये बात, आया अमलन भी मुमकिन है या नहीं? तो इमाम ने कहा कि नहीं, अमलन मुमकिन है, कुर्बान किया जा सकता है और कुर्बान किया जाना चाहिए। बहुत खूब। अब दूसरा मकसद हम क्या बयान कर रहे थे जो नए दोस्त हमारे साथ शामिल हाल हुए हैं कि आज़ादारी, इमाम सज्जाद अलैहिस्सलाम ने क्या काम किया, इमाम सज्जाद अलैहिस्सलाम ने आज़ादारी को ज़िंदा रखा, आज़ादारी को उसके लिए ठोस मुहकम बुनियादें फराहम की। और उसका हदफ और मकसद क्या था, हमने कहा रहबर मौज़म इंकलाब फरमाते हैं तीन मकासद बयान करते हैं, एक अहले बैत से मोहब्बत, दूसरा फ़लसफ़ा आज़ादारी, फ़लसफ़ा क़याम हुसैन, मकसद क़याम हुसैन उसको ज़िंदा रखा जाए, उसको लोगों में बयान किया जाए। और तीसरा क्या है, ख़ुद असल इस्लाम दीन मारिफ वो बयान हो, असल दीन बयान हो, नमाज के अहकामात, रोज़े के अहकामात, हज के अहकामात, मामलात, तिजारत और इस तरह से मरबूत जो इंसान की ज़िम्मेदारियाँ हैं, फ़र्दी इज्तमाही ज़िम्मेदारियाँ हैं, इस्लाम उसके बारे में क्या हुक्म रखता है, वो अहकामात बयान होने चाहिए, असल इस्लाम बयान होना चाहिए, मारिफ बयान होना चाहिए, दीन की तबलीग होनी चाहिए, इसमें अकायद भी हैं, इसमें अहकाम भी हैं, ये सारी चीज़ें बयान होनी चाहिए, ये तीसरा हदफ। इसलिए इमाम, और हमने अब क्या करना है, अब अगर हम चाहते हैं कि इमाम हुसैन के इस क़याम को आगे बढ़ाएं, उस तहरीक को आगे बढ़ाएं जिसकी खातिर इमाम हुसैन ने कुर्बानियाँ दी, तो कम से कम हम ये मिशन बना लें, बिलखसूस जो है बानियान मजालिस हैं वो भी और जो सामईन हैं वो भी याद रखें, उनकी भी ज़िम्मेदारी बनती है। बानियान मजालिस ये कि ऐसे उलमा को, ऐसे अफराद को लाएँ कि जो इन चीज़ों को बयान करें, ना ये क्या किससे कहानियाँ सुना के उठ के चले जाएँ। दूसरा जो सामईन है वो तलब करें उलमा से, वो तलब करें खुतबा से कि भाई हमें ये चीज़ चाहिए, हमें तो बेवकूफ़ ना बनाओ, हमें जो मकसद और हदफ था इमाम का वो बयान करो, जो आज़ादारी का हदफ होना चाहिए उसके मुताबिक आज़ादारी को बरपा करो, ना ये कि आप नऊज़ु बिल्लाह उल्टा क्या हो रहा है, उल्टा ये हो रहा है कि जो हदफ और मकसद था उसके बरक्स काम हो रहे हैं, दीन से जुदाई हो रही है। एक आज़ादारी का या क़याम इमाम हुसैन का था कि नमाज को अपनी रूह के साथ ज़िंदा किया जाए, हमने क्या किया, आज़ादारी को और नमाज को मुकाबले में ला के खड़ा कर दिया, ये अब पैगाम दिया जाता है, आज़ादारी की कज़ा नहीं है, नमाज की कज़ा है, तो क्या करो, नमाज को कज़ा कर लो, लेकिन आज़ादारी की कज़ा नहीं होनी चाहिए, नहीं ऐसा नहीं होना चाहिए, आप बाशऊर समझदार लोग हैं, आप ही लोगों ने माशरे में तब्दीली लानी है, उलमा की अपनी ज़िम्मेदारी है, इसमें कोई शक को शुबा नहीं है, लेकिन अवाम के उनवान से, सामईन के उनवान से, बानियान के उनवान से मेरी और आपकी ज़िम्मेदारी भी बहुत कड़ी और सख्त है कि जो हमें निभानी है उसको अदा करना है। एक दफ़ा दूर पे जबर मोहम्मद वाल मोहम्मद एक दफ़ा फिर दूर पे जाएंगे मोहम्मद पहला काम इमाम सज्जाद अलैहिस्सलाम का क्या था, आज़ादारी की ठोस बुनियादें फराहम करना कि आज 1400 साल बाद भी आज़ादारी अल्हम्दुलिल्लाह बहुत सारे शहरों में, बहुत सारे इलाकों में अपनी खालिस शक्ल में मौजूद है।